گزارے کیسے زندگی. آؤ علماء سے پوچھ لے, آئے جو مشکل پیش کوئی. آؤ علماء سے پوچھ لے.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. پیارے اور محترم اسلامی بھائیوں, دار الافتاء اہل سنت سلسلے میں مرحبا کہتے ہیں. حصول برکت کے لیے درود پاک کی فضیلت سنتے ہیں. شیخ طریقت امیر اہل سنت دامت برکاتہم العالیہ نے اپنے رسالے ضیاء درود و سلام کے صفحہ نمبر 4 پر حدیث پاک نقل کی. نبی کریم علیہ الصلاۃ والسلام نے ارشاد فرمایا, جس نے دن اور رات میں میری طرف شوق و محبت کی وجہ سے 3-3 مرتبہ درود پاک پڑھا, اللہ عز و جل پر حق ہے کہ وہ اس کے اس دن اور اس رات کے گناہ بخش دے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم. کالز کچھ ہمارے پاس موجود ہیں, پہلی کال سلسلے میں شامل کرتے ہیں. جی,
میرا نام فیروز الدین ہے, میں نیو کراچی سے بات کر رہا ہوں. میرا سوال یہ ہے کہ قبر کے اندر عرقِ گلاب ڈالنا جائز ہے یا نہیں؟
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. قبر کے اندر عرق گلاب وغیرہ چھڑکنا درست نہیں ہے, یہ اسراف میں ہے, کیونکہ قبر کے اندر عرق گلاب وغیرہ چھڑکنے کا کوئی مقصد نہیں ہے, اور کوئی بھی ایسی چیز کہ جس کو مقصد صحیح کے خلاف استعمال کیا جائے وہ اسراف ہوتی ہے.
ٹھیک ہے,
تو قبر کے اندر عرق گلاب چھڑکنا یہ ممنوع ہے. اس کے علاوہ جہاں پر خوشبو کی ضرورت ہے یا کفن وغیرہ پہ چھڑکنا ہے نماز جنازہ سے پہلے یا نماز جنازہ کے بعد تاکہ لوگوں کو وحشت وغیرہ نہ ہو, تو اس میں کوئی حرج نہیں ہے.
ٹھیک ہے, کور میں نہ چھڑکا جائے.
جی جی,
ٹھیک ہے, جزاک اللہ. جی, ایک اور کال چلائیے.
باب المدینہ کراچی سے وسیم یار خان, میرا سوال یہ ہے کہ 40واں کرنا ضروری ہے یا نہیں؟
جی بزرگ,
40واں کرنا ضروری نہیں ہے. 40واں فقط اسوال ثواب ہے کہ مرنے والے کی روح کو ثواب پہنچایا جاتا ہے.
ٹھیک ہے,
اور یہ ایک مستحب عمل ہے, اچھا عمل ہے, کرنا چاہیے, لیکن اگر کوئی نہیں کرتا تو اس پر کوئی گناہ نہیں ہے.
ٹھیک ہے جی, ایک اور کال چلائیے.
میں نے مفتی صاحب سے یہ پوچھنا تھا, جمعے کے دوران خطبے کے بعد اگر انسان پہنچا تو وہ جو پہلی سنتیں تھیں وہ کس طرح ادا کرے؟
جی, لیٹ ہو گیا کیا کیا جائے؟
پہلے کی سنتیں جو ہیں یہ بعد میں ادا کرے گا, لیکن اس طرح خطبہ ترک کر دینا جمعہ کے اندر اور قصدن جان بوجھ کے ترک کر دینا یہ گناہ ہے, اس سے بھی توبہ کرنی ہوگی.
ٹھیک ہے,
اور بہرحال جو سنتیں چھوٹ گئی ہیں تو ان کی ترکیب یہ ہوگی کہ سب سے پہلے یہ 4 سنتیں مؤکدہ پڑھے گا, اس کے بعد 2 سنتیں غیر مؤکدہ پڑھے گا, اس کے بعد پھر 4 سنتیں جو ہیں پہلے والی جو ہیں جو چھوٹ گئی تھی جمعہ کی, یہ پڑھے گا, اور اس کے بعد پھر 2 نفل پڑھے گا.
ٹھیک ہے,
لیکن اگر ترتیب اس کے خلاف بھی ہوگی تو بھی حرج نہیں ہے.
صحیح,
نماز بہرحال ہو جائے گی اور سنتیں بھی وہ ہو جائیں گی.
کچھ میسیجز بھی آ چکے ہیں. سوال یہ پوچھا جا رہا ہے کہ کیا قرض کی رقم جس نے قرض دیا ہے اس کی ملک ہوتی ہے, اور اگر اسی کی ملک ہے تو اب قرض کے جو رقم دی گئی ہے اس کے اوپر زکوٰۃ کی ادائیگی رقم واپس ملنے کے بعد ہوگی یا پہلے بھی کی جا سکتی ہے؟
اصل ملکیت وغیرہ جو جاری ہوتی ہے یہ عمومی طور پر اعیان میں جاری ہوتی ہے, یعنی وہ چیزیں کہ جن کا ظاہری طور پر کوئی وجود پایا جاتا ہے, جس طرح کے اشیاء ہیں, زمین ہے, جائیداد ہے, لی دی جانے والی چیزیں ہیں. قرض جو ہے یہ حقوق میں آ جاتا ہے, ثابت فی ذمہ ہوتا ہے. جس طرح مثال کے طور پہ زید نے بکر کو قرض دیا تو بکر مقروض ہے اور زید جو ہے قرض خواہ ہے, تو اب یہ جو قرض ہے استعمال کر لینے کے بعد یہ ایک ایسا حق ہے کہ جو اس حق کا طلبگار جو ہے وہ زید ہے.
ٹھیک ठीक है,
और ये बकर के जिम्मे पे साबित है और बकर ने इस हक को अदा करना है।
ठीक है,
लेकिन ये हक भी माल के तौर पर शुमार किया जाता है, माल के तौर पर शुमार किए जाने की वजह से इसके अंदर भी ज़कात देना होगी।
ठीक है, तो कब देंगे?
अब इसके अंदर ये है कि अगर वो कर्ज दिया था या मतलब या फिर वो माले तिजारत की थमन थी, यानी माले तिजारत की कीमत थी, तो उसके अंदर ये है कि साल बा साल जितने भी साल गुजरेंगे जकात फर्ज होती रहेगी, लेकिन अदायगी तब वाजिब होगी कि जब निसाब का पांचवा हिस्सा वसूल हो जाएगा। कि निसाब का पांचवा हिस्सा वसूल हो गया तो जितना हिस्सा वसूल हुआ है उसकी जकात अदा कर दी जाएगी, और जैसे जैसे वसूल होता जाएगा वैसे वैसे जकात अदा करते रहेंगे। लेकिन इसमें ज्यादा बेहतर यह है कि साल बा साल जो साल गुजर रहे हैं उनमें साल बा साल वो अर्ज अदा करता रहे, क्योंकि मिसाल के तौर पे अब जो कर्ज खाया उसको पांच साल के बाद कर्ज हासिल हुआ, वसूल हुआ, अब पांच साल बाद वो इकट्ठी जकात अदा करेगा तो उस पर ये गिरां गुजरेगी, उसके लिए दुश्वार होगी। तो बेहतर ये है कि साल बा साल अदा करता रहे ताकि आखिर में दुश्वार ना हो उसके लिए।
ठीक है, तो सवाल ये पूछा जा रहा है कि क्या अगर कोई शख्स जो है वो कोई शोहर है वो ड्रामे वगैरह देखता है, फिल्में देखता है, और उसकी बीवी उसको मना करती है तो वो गुस्से में आ जाता है, तब बीवी को क्या करना चाहिए? उसको मना करे या छोड़ दे उसको हाल में?
सबसे पहले तो अमर बिल मारूफ और नहीं अनिल मुनकर, तो ये हर मर्तबा करना बंदे पर वाजिब नहीं है।
अच्छा,
कम से कम एक मर्तबा करना वाजिब है, और वो भी हत्तल गुस्सा, यानी कि जितनी बंदे में इस्तेआत है। तो बीवी जो है कम से कम एक मर्तबा तो शोहर को मना करेगी जितनी उसमें इस्तेआत है, कि जबान से मना कर सकती है, रूठ के मना कर सकती है, जैसे भी मना कर सकती है उसको मना करेगी। हर बार मना करना उस पर जरूरी नहीं है।
ठीक है,
लेकिन बेहतर ये है कि अगर उसको लगता है कि शोहर मेरी बात मानेगा तो जितनी बार उसको ये जन्ने गालिब है कि शोहर मेरी बात मानेगा उतनी बार ही वो मना करे,
कोशिश करती है। जहाँ लगता है कि
मारपीट या गुस्सा ज्यादा होगा और मामला बिगड़ेंगे तो वहाँ फिर खामोशी इख्तियार करें।
जज़ाकअल्लाह। जी एक कॉल चलाइए।
मेरा ये सवाल है कि गरीब बेटी को बाप जकात दे सकता है या नहीं दे सकता, यानी कि बाप के जो माल विरासत से हिस्सा दिया था बेटी को वो भी खर्च हो चुका है।
जी
गरीब बेटी को बाप जकात नहीं दे सकता, चाहे वो कितनी ही ज्यादा हाजतमंद क्यों ना हो।
ठीक है,
क्योंकि अपनी उसूल व फुरू को जकात देना ममनू और नाजायज है। उसूल से मुराद है वालिदैन, दादा दादी, नाना नानी वगैरह, और फुरू से मुराद जो है औलाद है, बेटे बेटियां वगैरह, पोता पोते, नवासे नवासियां वगैरह। तो इनको जकात देने की इजाजत नहीं है। अगर ये जरूरतमंद है तो इनकी जकात के अलावा मदद की जाएगी, और ये मदद करना सिला रहमी है और हर शख्स पर बकदरे ताकत वाजिब है।
ठीक है,
कि अगर वालिदैन इस्तेआत रखते हैं अपनी बेटी की मदद करने की तो उन पर बकदरे इस्तेआत की चीज लाजिम आ जाएगी।
ठीक है, यानी कौन सी कैफियत हो तो वाजिब कहलाएगी? आज तो लोगों पर सहूलियात भी होती है, सब कुछ होता है, फिर भी कहते हैं कि पूरी नहीं पड़ती है, तो क्या अब भी उन पर सिला रहमी के तौर पर वाजिब है, या गुर्बत है, खाने को नहीं मिल रहा, पीने को नहीं मिल रहा, किस कंडीशन में हम कहेंगे कि वजूब आ जाएगा?
सर, वजूब जो है ना वो आता है तीन चीजों के अतवार से, जिनको कहा जाता है नफका, उसमें आती है, इसमें आती है तीन चीजें, खाना पीना, लिबास और रिहाइश।
ठीक,
कि अगर खाना पीना नहीं है तो फिर ये खिलाना पिलाना इन पर वाजिब हो जाएगा।
ठीक है,
लिबास नहीं है तो लिबास देना लाजिम आ जाएगा। और मतलब मिसाल के तौर पे जगह नहीं है रिहाइश के लिए तो जितनी उनमें सिताहत है उसके अतबार से वो जगह दे सकते हैं।
ठीक है,
आजकल जगह का मामला बहुत कॉस्टली पड़ जाता है, क्योंकि जगह देने की अमूमी तौर पे कोई भी सिताब नहीं रखता हो रख रहा होता, तो बस दो चीजें बन जाती हैं कि खाना पीना और लिबास।
ठीक है,
कि अगर ये उनके पास नहीं है तो जो इनके महारिम में से हैं, वालिदैन हैं या सगे भाई हैं या सगे बहने हैं, तो उन पर बकदरे इस्तेआत इनकी मदद करना लाजिम आ जाएगी।
ठीक है, जबकि और नहीं है, शोहर वगैरह नहीं है। ठीक है जी,
फिर इसके अंदर आगे भी मजीद तकसीम कारी है।
अच्छा,
कि अगर मिसाल के तौर पे एक आदमी के मुतादर रिश्तेदार हैं और वो मुतादर रिश्तेदार उसकी मदद कर सकते हैं, तो इनमें विरासत के अतबार से ये मदद तकसीम हो जाएगी।
अच्छा,
मिसाल के तौर पे एक औरत है, बेवा औरत है,
ठीक है,
उसको खाने पीने की भी हाजत है, जिंदगी गुजारने के लिए कपड़ा भी चाहिए, दीगर जरूरियात जिंदगी चाहिए। अब उसके दो भाई हैं, अब ये नहीं है कि एक ही भाई मदद करेगा, क्योंकि खुदा ना खासा अगर इंतकाल करते हैं तो दोनों भाई उसके वारिस बनेंगे, तो विरासत के अतबार से वो दोनों भाई भी इसकी मदद करेंगे।
ठीक है, तो दोनों को चाहिए,
दोनों को जी दोनों पर लाजिम हो जाएगा।
लाजिम हो जाता है। जज़ाकअल्लाह जी, एक कॉल चलाइएगा।
इमाम साहब से नमाज के दरमियान ये गलती हो जाए सूरतुल माउन के अंदर कि फवाइलुल मुसल्लीन की जगह فویل للذین ہم پردے اور مصلین بھول جائے تو کیا نماز ہو جائے گی؟
جی حضور یہ غلطی ہو جائے گی.
الذین ہم عن صلاتہم ساہون, یہ پڑھ دیا نماز ہو جائے گی, صورت میں کہ فساد معنی نہیں پایا جا رہا,
نماز ہو جائے گی.
نماز ہو جائے گی,
ٹھیک ہے. لیکن یہ خاص ایک صورت کے حوالے سے آپ نے ارشاد فرمایا, ہر غلطی کو اس طرح حکم نہیں بیان,
ہر غلطی پہ اس طرح حکم نہیں بیان کیا جا سکتا. جو بھی غلطی وغیرہ ہو تو علماء سے رجوع کر لیا جائے, تو علماء اس کو دیکھ کر اس کا معنی بیان کر دیں گے اور بتا بھی دیں گے کہ یہاں پر نماز فاسد ہوگی یا نہیں.
اچھا حضور, ایک بعض صورتوں میں ہوتا ہے, لوگ پوچھتے بھی ہیں کہ غلطی ہو گئی نا, امام صاحب سے غلطی ہوئی, جیسے فجر کی نماز میں غلطی ہوئی ہے, پتہ ہے کہ غلطی ہوئی ہے لیکن حکم نہیں پتہ چل رہا, بڑی کوشش کی, فون بھی کیے, کسی عالم سے مفتی سے رابطہ نہیں ہو رہا ہے. اب لوگ بیٹھے تو نہیں رہیں گے کہ وہاں پر کہ بھائی اب آئے گا حکم تو کبھی گھر جائیں گے, اب کیا کریں؟ یعنی اب وہ بول دیں کہ بھائی سب اپنی اپنی دہرا لیں, یا پھر دوبارہ پڑھا دیں, یا پھر چلے جائیں اور حکم کا انتظار کریں پھر دوبارہ اعلان کریں, صورت کیا ہوگی؟ ہوتا بہت زیادہ ہے.
اس میں ایک غلطی تو یہ ہوتی ہے کہ آیت چھوٹ گئی ہے,
ٹھیک ہے,
کہ مثال کے طور پہ درمیان میں کوئی آیت چھوڑ دی اور چھوڑ کے آگے پڑھ دیا,
صحیح,
اور پچھلی آیت پر وقف بھی کیا تھا, تو یہ ایک غلطی ایسی ہے کہ اس میں نماز فاسد نہیں ہوتی,
ٹھیک ہے.
ایسی صورت میں تو اگر مثال کے طور پہ کسی عالم سے نہیں بھی پوچھا اور وہ سب ایسے ہی منتشر ہو گئے اور بعد میں پوچھنے پہ پتا چلا کہ نماز ہو گئی ہے, تو اس میں تو کوئی حرج اور فرق وغیرہ نہیں ہے,
ٹھیک ہے.
اب بعض صورتیں ایسی ہوتی ہیں کہ جن میں نماز فاسد ہونے کا امکان ہوتا ہے,
ٹھیک,
کہ مثال کے طور پہ کوئی ایک آیت آدھی پڑی اور وہاں پر وقف نہیں کیا, اس کے بعد پھر دوسری کوئی آیت ملا دی اور ملانے کی صورت میں معنی فاسد ہو رہا تھا, اب جب معنی فاسد ہو رہا تھا تو نماز فاسد ہو جائے گی,
ٹھیک ہے.
یوں ایک لفظ کو دوسرے لفظ سے بدل دیا اور معنی فاسد ہو گیا,
صحیح,
یا کسی ایسے لفظ سے بدل دیا کہ جس کا کوئی مطلب ہی نہیں ہے, ان سب صورتوں میں نماز فاسد ہو جائے گی اور نماز کا جو اعادہ ہے وہ لازم آ جائے گا, نماز دوبارہ پڑھنا لازم آ جائے گا. تو اب کسی عالم سے رابطہ نہیں ہو رہا کہ پتہ کر سکے کہ اب نماز کا فساد پایا گیا یا نہیں پایا گیا, تو اس صورت میں احتیاط یہ ہے کہ سب جو ہیں انفرادی طور پر اپنی نماز دہرا لیں,
ٹھیک ہے,
احتیاط یہ ہے,
ٹھیک ہے.
لیکن اگر نہیں بھی دہرائی اور اس کے بعد جو ہے بعد میں پتہ چلنے پر دہرائی تو ان کو گناہ گار نہیں کہا جائے گا,
ٹھیک ہے.
احتیاط کا تقاضا یہ ہے کہ وہ نماز کو دہرا لیں,
دہرا لیں, وقت ہے تو اس کو پڑھ لیا جائے, مکروہ وقت نہ ہو, ٹھیک ہے. سوال یہ پوچھا جا رہا ہے کہ آنکھوں میں ارکے گلاب ڈالنے سے کیا روزہ ٹوٹ جائے گا؟
فتویٰ اس کے بارے میں یہی ہے کہ آنکھوں میں کوئی بھی لیکوڈ دوا ڈالی گئی, چاہے وہ دوا ہے یا ارکے گلاب ہے یا کوئی اور چیز ہے, تو اس سے روزہ ٹوٹ جاتا ہے,
ٹھیک ہے. اچھا سوال یہ ہے کہ کیا ریکارڈڈ اذان کا جواب دینے سے بھی ریئل یعنی جو حقیقی اذان ہے براہ راست اذان ہے اس جیسا ثواب ملے گا؟
اصلی اذان جس کو لائیو اذان کہا جاتا ہے اور مؤذن مسجد کے اسپیکر پر دے رہا ہے اس کا ثواب جدا ہے, اور ریکارڈڈ اذان سننے سے وہ ثواب نہیں ملے گا,
ٹھیک ہے.
لیکن بہرحال ریکارڈڈ اذان کا بھی ادب کرنا چاہیے, توجہ سے سننا چاہیے اور جواب دینے کی کوشش کرنا چاہیے, یہ بھی ایک باعث ثواب کام ہے,
ٹھیک ہے.
لیکن اس کا اجر و ثواب وہ نہیں ہے جو اصل اذان,
ٹھیک ہے, جو حدیث پاک میں بیان
کیا ہے, جو مرقوم,
ٹھیک ہے, جزاک اللہ. جی کال چلائیے.
سوال یہ ہے کہ جو لیڈیز سے نکاح کے بعد لونگ چلتی ہے ناک میں, تو اس کی وہ شرعی حیثیت ہے پہنے نہ پہنے, اور اگر عدت چور مر گیا ہے تو اتار دیں یا عدت پوری کرنے بعد دوبارہ پہن لیں نہیں پہنے, کیا ہے یہ؟
ناک میں لونگ جو پہنتی ہے اس کے حوالے سے,
لونگ سونے چاندی کے لونگ وغیرہ پہن لی جاتی ہے, تو ناک میں لونگ پہننے میں حرج نہیں ہے, بلکہ یہ عورت کے لیے زینت ہے,
ٹھیک ہے,
اور اپنے شوہر یا محارم کے لیے زینت اختیار کرتے ہوئے پہنے گی تو اجر پائے گی اور یہ اس کے لیے مستحب ہوگا,
ٹھیک ہے.
البتہ اگر شوہر کا انتقال ہو جاتا ہے تو عدت میں عورت پر سوگ واجب ہوتا ہے, تو سوگ کی وجہ سے جو زیورات وغیرہ ہے وہ اتار دے گی,
ٹھیک ہے,
اس میں یہ لونگ بھی اتار دے گی,
یہ بھی اتار دینا, ٹھیک ہے. کیا اسلامی بہنوں کی محفل نعت میں نعرے لگائے جا سکتے ہیں؟ اسلامی بہنیں ہی نعرے لگائیں, لیکن اس کی اجازت دی جائے گی؟
اسلامی بہنوں کی نعت اگر کورڈ ایریے میں ہے اور ان کی آواز باہر نہیں جائے گی
نعرہ لگانے سے
تو ایسی صورت میں تو نعرے لگانے کی اجازت ہوگی, ورنہ نعرہ لگانے میں آواز باہر جائے گی, غیر محرم لوگ سنیں گے,
ٹھیک ہے,
پھر ان کو اجازت نہیں ہوگی,
اس کی اجازت نہیں دی جائے گی. جزاک اللہ. جی ایک کال چلائیے.
جو آخری دو بتاتے ہیں کیا اس میں ارحم شریف پڑھ سکتے ہیں یا نہیں؟
آخری دو رکعتوں میں الحمد کیا ہو؟
جی جی, فرض کی آخری دو رکعتوں میں سورہ فاتحہ کی تلاوت کرنا مستحب ہے اور جی افضل ہے,
ٹھیک ہے. سورہ فاتحہ اور دیگر سورتیں ملانی ہو تو
اب مفرد کے لیے جی جی اس میں تفصیل ہے کچھ. امام کے لیے تو افضل اور اولا یہ ہے کہ اکیلے سورہ فاتحہ پڑھے اور اس کے ساتھ کوئی سورت وغیرہ نہ ملے, یہ اس کے لیے افضل ہے. لیکن اگر اس نے کوئی سورت ساتھ ملا دی تو یہ خلاف اولا اور خلاف افضل کام ہے, حرام اور گناہ نہیں ہے, اور نہ ہی اس میں کوئی ترک واجب ہے اور نہ ہی اسے کوئی سجدہ صحو لازم آئے گا.
ٹھیک ہے.
اور اگر وہ منفرد ہے, انہیں اکیلا نماز پڑھ رہا ہے اور فرض پڑھ رہا ہے چار, تو اس کے لیے افضل یہ ہے کہ وہ اکیلی سورہ فاتحہ نہ پڑھے بلکہ سورہ فاتحہ کے ساتھ کوئی سورت بھی ملائے,
افضل ہے
اس کے لیے. لیکن اگر اس نے اکیلی سورہ فاتحہ پڑھ لی تو بھی اس میں کوئی حرج نہیں ہے, اور سورت ملا لی تو یہ افضل اور اولا اور زیادہ باعث ثواب کا,
ماشاءاللہ ثواب بھی ملے گا. جی ایک کال چلائیے.
نہیں چلن, میرا یہ سوال ہے کہ میں نے ایک شخص کے پیسے دینے ہیں, نہ میرے پاس اس کا پتہ ہے نہ میرے پاس اس کا کوئی فون نمبر ہے, تو میں یہ پوچھنا چاہتا تھا کہ میں کیسے وہ ادا کر سکتا ہوں.
جی پیسے دینے اور رابطہ نہیں ہے اس سے جس کے دینے, تو کیا کریں گے؟
اس میں یہ کہ حتی الامکان اسے تلاش کیا جائے گا,
ٹھیک ہے,
معلومات کی جائے گی, اور اگر پتہ چلے کہ اس کا انتقال ہو گیا تو ورثہ کی معلومات کی جائے گی,
ٹھیک ہے.
پھر اگر تلاش و بسیار کے بعد بھی اگر وہ شخص نہیں ملتا اور نہ اس کے ورثہ کا پتہ چلتا ہے,
جی جی,
تو اس میں بھی بہتر یہ ہے کہ وہ اپنے پاس سنبھال کر رکھے, یہاں تک کہ اپنے ورثہ کو بھی اس کی وصیت کر کے جائے کہ اس طرح ایک آدمی کے میرے پاس پیسے تھے, اگر اس کے ورثہ میں سے کوئی مل جائے یا وہ شخص مل جائے تو اس کو یہ پیسے دے دیے جائیں,
ٹھیک ہے.
اور دوسرا طریقہ یہ ہے کہ تلاش و بسیار کے بعد اگر وہ شخص اس کو نہیں ملتا ہے تو اتنی رقم اس کو صدقہ کرنے کی بھی اجازت ہے تاکہ یہ آخرت کے مطالبے سے بری ذمہ ہو سکے,
ٹھیک ہے.
لیکن یہ کہ صدقہ کرنے کے بعد وہ شخص آ گیا جس کے پیسے دینے تھے, تو اب اگر وہ مطالبہ کرتا ہے کہ مجھے میرے پیسے ادا کیے جائیں,
ٹھیک ہے,
تو یہ بتا دے کہ میں نے آپ کے جو پیسے تھے اتنی رقم میں نے صدقہ کر دی تھی,
صحیح.
اب اگر یہ حقدار راضی ہے اس بات پر کہ صدقہ کر دیا, ٹھیک ہے, بہت اچھا کام کیا آپ نے, تو ٹھیک ہے,
ٹھیک ہے.
لیکن وہ مطالبہ کرتا ہے کہ نہیں میرے پیسے مجھے چاہیے, تو اب اس کو اس کے پیسے دیے جائیں,
ٹھیک ہے. اچھا جب یہ صدقہ کرے گا تو اس کی طرف سے کرے گا یا اپنی نیت سے کیا کرے گا؟
اس کی طرف سے نیت کرے گا کہ جس کے یہ پیسے ہیں اس کا ثواب ان کو ملے,
ٹھیک ہے, ٹھیک ہے. جی ایک کال چلائیے گا.
مفتی صاحب سے میرا سوال تھا کہ جب بندہ مسافر ہوتا ہے تو مسافر ہونے کی صورت میں کیا اسے اجازت ہے کہ وہ ایک وتر پڑھ لے؟ اور دوسرا سوال یہ تھا کہ مسافر ہونے کی صورت میں سنتیں اور نفل وغیرہ اگر جیسے ٹائم ہو بندے کے پاس تو کیا اسے اجازت ہے کہ وہ پڑھ لے یا نہیں پڑھنی چاہیے؟
جی حضور,
وتر کی رکعتیں تین ہیں اور یہی صحیح ہیں. ایک رکعت اگر وتر پڑھے گئے تو یہ نہیں ہوں گے, بلکہ حدیث پاک میں کہ نہا رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم عن البطیرہ, کہ آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ایک رکعت سے منع کیا ہے. تو ایک رکعت والی جو نماز ہے یہ حناف کے نزدیک جائز نہیں ہے. اگر کسی نے تین کی بجائے ایک رکعت وتر پڑھے تو اس کی نماز نہیں ہوگی, تین رکعت ہی وتر پڑھنے ہوں گے, چاہے وہ حالت سفر میں ہو یا حالت قرار میں ہو,
ٹھیک ہے.
اور جہاں تک سنتیں اور نوافل کا تعلق ہے تو نوافل جو ہے سفر میں بھی چھوڑے جا سکتے ہیں, عام حالت میں بھی چھوڑے جا سکتے ہیں, لیکن ان کے چھوڑنے کی عادت نہیں بنانی چاہیے کہ ثواب میں کمی ہوتی ہے. نوافل جو ہے اللہ تبارک و تعالیٰ کا قرب حاصل کرنے کے لیے اور زیادہ تر ثواب کے لیے پڑھے جاتے ہیں. اور جو سنن مؤکدہ ہیں ان کے بارے میں یہ ہے کہ حالت سفر میں جب آدمی حالت فرار میں ہے کہ سفر کر رہا ہے چل رہا ہے, تو اس صورت کے اندر اگر وقت ایسا ہے کہ اسے سنتیں پڑھنے کا موقع نہیں ملتا تو اسے سنتیں چھوڑنے کی اجازت ہے.
ٹھیک ہے,
جیسے ٹرین میں سفر کر رہے ہیں, ٹرین کسی اسٹیشن پہ رکتی ہے چند منٹ کے لیے, اب ٹائم ہمارے پاس اتنا ہے کہ ہم فرض ہی پڑھ سکتے ہیں. جیسے ظہر کی نماز ہے کہ اسٹیشن پہ ٹرین رکی ہے پانچ منٹ کے لیے, ان پانچ منٹ کے اندر ہم ظہر کے چار فرض ہی پڑھ سکتے ہیں, نہ سنت قبلیہ پڑھ سکتے ہیں نہ بعد والی دو سنتیں پڑھ سکتے ہیں. تو یہ حالت فرار ہے, اس حالت فرار کے اندر صرف فرض پڑے گا اور سنتیں وہ چھوڑ سکتا ہے,
ٹھیک ہے.
اور اگر چاہے تو وہ چلتی ٹرین میں بھی سنتیں پڑھ سکتا ہے,
صحیح.
یہ سنتیں پڑھنے کی چلتی ٹرین میں بھی اجازت ہے, نوافل پڑھنے کی بھی چلتی ٹرین میں اجازت ہے, سوائے سنت فجر کے کہ اس کے لیے استقرار علی الارض یعنی زمین پر پڑھنا ضروری ہے,
ٹھیک ہے.
اور اگر حالت قرار ہے کہ مثال کے طور پہ ہے تو حالت سفر میں لیکن جہاں پر جانا تھا وہاں پہنچ گیا ہے اور وہاں پر ٹھہر گیا ہے,
ٹھیک ہے,
تو حالت قرار کے اندر اس کے لیے لازم ہے کہ وہ سنتیں پڑھے بلا عذر, ان سنتوں کو نہ چھوڑے,
ٹھیک ہے. جی جزاک اللہ. سوال یہ پوچھا جا رہا ہے, ایک معلوماتی سوال کہہ لیجیے, ہو سکتے عقیدے سے بھی تعلق ہو, کہ جس طرح ہم زمین پر رہتے ہیں تو کیا کسی دوسرے سیارے پر بھی کوئی مخلوقات رہتی ہیں؟ کیا کہتے ہیں اسلام اس حوالے سے؟
اللہ تبارک و تعالیٰ کی جو مخلوقات ہیں وہ تو بے شمار ہیں,
بے شک,
जिनके अंदर फरिश्ते भी हैं, जिन्नात भी हैं और जानवर भी हैं, हशरात भी हैं, लेकिन जो तस्वूर आजकल खलाई मखलूक का पाया जाता है कि एलियंस वगैरह होते हैं, खलाई मखलूक होती है और वो इंसान की तरह जहीन है, तो ऐसी किसी मखलूक का वजूद नहीं है।
अच्छा,
ज़बील अकुल जो मखलूकात हैं वो तीन हैं, इंसान है, जिन्नात हैं, फरिश्ते हैं।
ठीक।
इसके अलावा कोई और ज़बील अकुल के जो अकल वाली इंसान, जिन्नात या फरिश्तों की तरह मखलूक हो नहीं है, कोई वजूद नहीं रखती।
ठीक है।
तो इस एतबार से खलाई मखलूक का जो तस्वूर है वो दुरुस्त नहीं है।
ये कहानियों में होता है लेकिन लोगों ने हकीकत भी समझा होगा।
ये भी हो सकता है कि जिन्नात से वास्ता पड़ा और उनको खलाई मखलूक समझ लिया।
ठीक है, लेकिन हम इसको इसकी नफी ही करेंगे इस्लामी नजरिए के एतबार से।
इस्लामी नजरिए के एतबार से खलाई मखलूक का वजूद नहीं है।
ठीक है, जज़ाकअल्लाह।
खलाई मखलूक से मुराद वो मखलूक के जिसको इंसान की तरह ज़बील उकूल समझा जाए।
ठीक है। सर, आपसे आपके दारुल इफ्ता के हवाले से आखिर में पूछूंगा। हम ऐलान करते हैं कि हैदराबाद के अंदर जमजम नगर के अंदर दारुल इफ्ता है, तो क्या जो आपके मुदाफात के शहर हैं, टंडो आदम कह लें, टंडो अल्लाह यार मुझे ज्यादा मालूमात नहीं है, तो क्या वहाँ के लोग भी आ सकते हैं और क्या आते हैं, क्या सिर्फ हैदराबाद के लोगों को ही आप डील करते हैं?
नहीं, कहां तक के तो नहीं है।
लोगों तक आपकी ये नहीं वो है?
बिल्कुल आ सकते हैं। टंडो आदम है और मीरपुर खास है।
ठीक है।
नवाबशाह है, सखर भी है।
ठीक है।
सखर से भी लोग आते हैं, नवाबशाह से भी आते हैं, मीरपुर खास से भी आते हैं, टंडो आदम से भी आते हैं, दादू से भी आते हैं।
ठीक है।
और इर्द गिर्द के मुजाफात से भी आते हैं।
ठीक है।
और दारुल इफ्ता तो सबका है, बाबुल मदीना से अगर कोई आना चाहे तो यहाँ से आ सकता है।
ठीक है। कहाँ वैसे तो हमने कई दफा सुना है, दोबारा अगर जो नए नाजरीन हैदराबाद के इन इलाकों के, मकाम कहाँ पर है और हैदराबाद अगर सफर कर कर आता है, बस स्टैंड पर उतरता है तो वो कैसे पहुंचेगा दारुल इफ्ता सुन्नत में?
हैदराबाद में एंट्री के दो तरीके, एक तो ये है कि आप बस के जरिए आए या फिर ये है कि ट्रेन के जरिए आए।
ठीक है।
ट्रेन के जरिए अगर आप आते हैं तो यहाँ से आना बिल्कुल आसान है, बहुत ज्यादा करीब है।
ठीक है।
कि जो दारुल इफ्ता सुन्नत है ये आफंदी टाउन के अंदर है, हसन अली आफंदी टाउन।
ठीक है।
और यहीं पर फैजान मदीना है, फैजान मदीना के सामने ही दारुल इफ्ता अहले सुन्नत है।
ठीक है।
और फैजान मदीना मशहूर मारूफ जगह है।
सही।
तो स्टेशन से आप उतरेंगे तो अगर पैदल चलना चाहें तो 20 से 25 मिनट आपको पैदल लगेंगे।
ठीक है।
अगर रक्शे में बैठ के आएंगे तो 10 से 12 मिनट आपको लगेंगे और आप फैजान मदीना पहुंच जाएंगे। फैजान मदीना के सामने दारुल इफ्ता है और वहां पर भी आप कदम रंजा फरमा सकते हैं।
ठीक है।
अब बस के जो स्टॉप्स हैं वो मुख्तलिफ हैं, एक तो सिटी गेट है।
ठीक है।
फिर लतीफाबाद है।
ठीक है।
और इसके अलावा बदीन स्टॉप है।
ठीक है।
तो ये मुख्तलिफ तीन चार स्टॉप्स हैं, तो वहाँ से भी रक्शे के जरिए आया जा सकता है। 20 से 25 मिनट, आधा घंटा, पौना घंटा आपको डिस्टेंस के अतबार से लग सकता है।
फैजान मदीना कहकर हम आ जाए वो ज्यादा आसान है कि फैजान मदीना जाना है तो इंशाल्लाह वहाँ पहुँच जाएंगे।
फैजान मदीना अल्हम्दुलिल्लाह दावत इस्लामी का जो फैजान मदीना है, फैजान मदीना मस्जिद है, ये बहुत ज्यादा मशहूर और मारूफ हैदराबाद में
माशाल्लाह।
और अक्सर बसों वाले, रक्शे वाले, आम लोग भी जानते हैं।
ठीक है।
मैं खुद पहली मर्तबा जब मेरा हैदराबाद जाना हुआ था तो मैं ऐसे ही फैजान मदीना पहुंचा।
माशाल्लाह। पूछ कर ही आप वहाँ पहुँच गए। औकातकार क्या होंगे दारुल इफ्ता अहले सुन्नत
के? औकातकार ये हैं, अभी नए जो औकातकार हैं सुबह 10:30 से शाम 4 बजे तक।
ठीक है। 10:30 बजे से शाम 4 तक आप हैदराबाद के दारुल इफ्ता अहले सुन्नत में आ सकते हैं। मुफ्ती साहब मौजूद होते हैं और भी मुफ्तियान इकराम तशरीफ फरमा होते हैं और आप इनसे अपने शरई मसाइल के हवाले से हल मालूम कर सकते हैं। अल्लाह ताला हम सबको दीन मतीन के अहकाम सीखने, उन पर अमल करने, दूसरों तक पहुँचाने की तौफीक अता फरमाए। आमीन बिजाहिन नबीजिल अमीन सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
गुजारे कैसे जिंदगी आओ उलमा से पूछ ले, आए जो मुश्किल पेश कोई आओ उलमा से पूछ ले।